यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई चीनका प्रधानमन्त्री ली छ्याङको बधाई। द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ बनाउने चीनिया प्रधानमन्त्रीको प्रतिबद्धता। पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं कंग्रेस नेता रमेश लेखक पक्राउ। उहाँलाई तत्काल रिहा गर्न नेकपा एमालेको माग। पक्राउ प्रतिशोध नभई न्यायको शुरूआत भएको गृहमन्त्री सुधन गुरूङको भनाई। र जम्मू कश्मीरमा पहिरोमा परि 7 जनाको मृत्यु।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र प्रधानमन्त्री प्रति कृतज्ञता ज्ञापन गर्दै उहाँहरूसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज शरीफबाट बेग्ला बेग्लै प्राप्त बधाई सन्देशका लागि सामाजिक सञ्जाल मार्फत कृतज्ञता ज्ञापन गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्नेह र शुभकामनाका लागि धन्यवाद दिनुहुँदै दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आम जनताको समृद्धिका लागि सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नुभएको छ। त्यसै गरी प्रधानमन्त्री शाहले पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीलाई दुई देशको मैत्री र छिमेकी भावना अनुरूप सम्बन्ध मजबूत बनाउनुका साथै द्विपक्षीय र क्षेत्रीय सहकार्यका लागि सँगै काम गर्न म तत्पर रहेको बताउनु भएको छ। चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहलाई आज बधाई सन्देश पठाउँदै चिनिया प्रधानमन्त्रीले नेपाल सरकारको सुशासन प्रयासमा चीनको समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। काठमाडौँस्थित चिनिया राजदूतावासका अनुसार प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर बेल्ट एण्ड रोड इनिसिएटिभलाई अघि बढ़ाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताउनुभयो। नेकपा एमाले पार्टी एवं पूर्व पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कंग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ। ललितपुर च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। बैठकले उहाँहरूलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानूनी शासनको विपरीत भएको दावी गरेको छ। साथै बैठकले जेएनजी आन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरेको छ। गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनको छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिशको आधारमा आज बिहान एमाले अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गरिएको थियो। यसैबीच एमाले अध्यक्ष ओली पक्राउको विरोधमा देशैभर विरोध प्रदर्शन गरेको छ। एमालेका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाडौँको विभिन्न ठाउँ तनावग्रस्त भएको थियो। प्रदर्शनमा उत्रिएका 7 जनालाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। एमाले अध्यक्ष ओलीलाई महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल भर्ना गरिएको छ। दुई पटक मृगौला प्रत्यारोपण गर्नुभएका ओलीको मल्टिपल हेल्थ इस्यूका कारण जोखिम हुन सक्ने भन्दै ईसीजी मनिटर जोडेर मुटुको चालको थप अनुगमन भइरहेको अस्पताल स्रोतले जनाएको छ। त्यसै गरी पूर्व गृहमन्त्री लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी दुई नम्बर गण महाराजगंजमा राखेको छ। गृहमन्त्री सुधन गुरूङले कानून कार्यान्वयनमा दरोसँग उभिन सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ। जावलाखेल स्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभएको हो। मन्त्री गुरूङले ललितपुरको सादो बाटो स्थित प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले रामशाह पथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गर्नुभएको थियो। आजै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कंग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउपछि गृहमन्त्री गुरूङले कानून भन्दा माथि कोही नहुने बताउनुभयो। गृहमन्त्री गुरूङले उहाँहरूको पक्राउ प्रतिशोध नभई न्यायको शुरूआत भएको र देशले नयाँ दिशा लिने सामाजिक सञ्जालमा लेख्नु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। आज मन्त्रालयका काम कार्यवाहीबारे जानकारी लिँदै उहाँले संचार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गर्नुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजना सहित आउन उच्च पदस्थ अधिकारीलाई आग्रह गर्दै संचार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले तत्काल रिफर्म गर्नुपर्ने नयाँ मस्यौदा गर्नुपर्ने ऐनहरू चाँडो प्रस्तुत गर्न तथा जनतालाई राहत हुन सक्ने र सकारात्मक सन्देश दिन सकिने कामको कार्ययोजना तयार पार्न निर्देशन दिनुभयो। त्यस अवसरमा सबै महाशाखा प्रमुखले आआफ्ना महाशाखाको वस्तुस्थिति प्रगति विवरण समस्या र आगामी कार्ययोजनाबारे अवगत गराउनु भएको थियो। मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले जनचाहना अनुरूप सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन मन्त्रालय कार्ययोजनाका साथ अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ताप्लेजुङ तराई जोड्ने तमोर करिडोर सड़कमा पर्ने पुलहरूको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका छन्। पुल नहुँदा खोलामा आउने आकस्मिक बाढ़ीका कारण सवारी साधनहरू बीच बाटोमै अलपत्र पर्ने गरेको स्थानीयले बताएका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
तमोर कोरिडोर सड़कको धनकुटाको मूलगाटदेखि पाँचतर्को गणेश चोकसम्म 110 किलोमिटर सड़कमध्ये 73 किलोमिटर कालोपत्रे भइसकेको छ। तर यस सड़कमा पर्ने 8 पुल निर्माण सम्पन्न हुन सकेका छैनन्। तमोर कोरिडोर सड़कमा निर्माणाधीन पुलमध्ये छरुवा खोलामा 75%, नावा खोलामा 50%, लखुवा र रगुवा खोलामा 27% तथा कम्बुवा खोलामा 25% प्रगति भएको छ। हेवा लारिप्पा र बगुवा खोलामा भने पुल निर्माण कार्य शुरू नै भएको छैन। पुल अभावमा खोला तर्दा सवारी सञ्चालन जोखिमपूर्ण बनेको छ, जसले मोटरसाइकल यात्रुलाई थप समस्यामा पारेको यात्रु अनुप निरौलाले बताउनुभयो।
समस्या कालोपत्रे भए तापनि बीचबीच अरू बाटाहरू पनि समस्याग्रस्तै छ। यात्रुको त पुरै नहरू न अहिले बाइक गर्ने चिप्लेर मै लडेँ, जुत्ता कहाँ पुग खोलाले बगाएर थाहा छैन, खाली खुट्टा छु म, के भन्नु।
बजेट अभाव र निर्माण कम्पनीको लापरवाहीका कारण निर्माणमा ढिलाइ भएको पुल सेक्टर कार्यालय धरानले जनाएको छ। छरुवा खोलाको पुल आगामी असार मसान्तसम्म, नावा लकुवा लारिप्पा र हेवा खोलाको पुल आगामी फागुन मसान्तसम्म तथा बगुवा कम्बुवा र रगुवा खोलाको पुल आगामी वैशाख 19 गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको पुल सेक्टर कार्यालय धरानका इन्जिनियर नवीन शाहले जानकारी दिनुभयो। बाढीले पटक पटक बगाउँदा र निर्माण कम्पनीको लापरवाहीले पुल निर्माणमा ढिलाइ भएको स्थानीय महेन्द्र नेउपानेले बताउनुभयो।
कति रफ्तारमा काम गर्नुपर्ने त्यो रफ्तारमा काम भएको छैन पहिलो। दोस्रो कुरा चाहिँ जस्तो विगतमा यो अविरल वर्षाले यहाँ आधी जस्तो बनेको यो पुल चाहिँ सबै लगेर पुरा चाहिँ अब बारीले सबै बगाएर भत्काएर र पनि एउटा समस्या चाहिँ
तीनवटै सम्झौता 2078 फागुनमा भएको भए पनि हालसम्म पुल निर्माणको प्रगति नहुँदा तराईबाट तमोर करिडोर हुँदै ताप्लेजुङसम्म जाने यात्रु मर्कामा पर्ने गरेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
चीनका परराष्ट्र मन्त्री वाङ यीले नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। मन्त्री खनाललाई बधाई सन्देश पठाउँदै चिनिया परराष्ट्र मन्त्रीले दुवै पक्षबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न तथा विकास र समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित नेपाल चीन नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पुर्याउन मन्त्री खनालसँग सहकार्य गर्न चीन तयार रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। नेपाली कंग्रेसका तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूका लागि अभिमुखीकरण गरिएको छ। पार्टी कार्यालय सानेपामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतनाका लागि आज अभिमुखीकरण गरिएको हो। कंग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञा पत्रबारे बुझाउन संसदीय सचेतना कार्यक्रम आयोजना गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। प्रतिनिधि सभा निर्वाचनमा कंग्रेसबाट प्रत्यक्षतर्फ 18 र समानुपातिकतर्फ 20 जना र राष्ट्रिय सभामा 9 जना निर्वाचित भएका छन्। कोशी प्रदेश सरकारले कृषिमा व्यवसायीकरणका लागि कृषि कर्जा ब्याज अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ। बैंक वित्तीय तथा सहकारी संस्था मार्फत किसानले लिएको कृषि कर्जाको ब्याज अनुदान दिनका लागि ल्याइएको कृषि कर्जा ब्याज अनुदान कार्यक्रमले कोशी प्रदेशमा कृषि उत्पादनमा वृद्धि हुने विश्वास लिइएको छ। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश मार्फत सञ्चालनमा आएको यो कार्यक्रमले बैंक वित्तीय तथा सहकारीबाट लिएको कृषि कर्जाको ऋणको ब्याजमा 6-8% रकम मन्त्रालयले बिहोर्नेछ। कृषि कर्जा ब्याज अनुदान कार्यक्रमले धेरै किसानलाई प्रतिफल दिने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलको भनाइ छ।
प्रचलित कानून बमोजिम फर्म दर्ता गरेका किसानहरूले उद्यमीहरूले उहाँहरूको व्यवसाय विस्तारको लागि ब्याङ्क वित्तीय संस्थाबाट ऋण लिएर त्यसको चाहिँ सर्टेन निश्चित अवधिको ब्याज सरकारले तिर्दियो भने यो वास्तविक उद्यमीहरू आउने भएकोले गर्दाखेरि हामीले चाहिँ पहिलाको जस्तो अनुदान भन्दा यसले चाहिँ लगभग 7-8 गुणा बढी चाहिँ प्रतिफल दिन्छ।
कृषि ज्ञान केन्द्र तथा पशु सेवा केन्द्रबाट सिफारिश भएर छनौट भएका कृषक समूह तथा संस्थाले 7 लाखदेखि 50 लाखसम्म र सहकारी मार्फत कृषि उपज मूल्य अभिवृद्धि गर्ने कृषक समूहलाई 3 करोड़सम्मको ऋणको ब्याजमा अनुदान दिने व्यवस्था गरिएको छ। 2 वर्ष अघि शुरू भएको यो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष मोरङ जिल्लामा 35 जना किसान कृषि कर्जाको ब्याज अनुदान कार्यक्रमका लागि छनौट भई तरकारी तथा फलफूल खेती गर्दै आएको र चालू आर्थिक वर्षमा अहिलेसम्म 11 जना किसान सिफारिस भएको कृषि ज्ञान केन्द्र मोरङका माटो विज्ञ महेश सापकोटाको भनाइ छ।
त्यसको लागि चाहिँ जो कोही कृषकले चाहिँ म चाहिँ ब्याज अनुदान कार्यक्रमको चाहिँ यो कृषि कर्जा लिन चाहन्छु भनेर आउनुहुन्छ भने चाहिँ उहाँहरूले आवेदन दिन सक्नुहुन्छ। त्यसपछि चाहिँ हाम्रो पहिलो चरणको अनुगमन हुन्छ, त्यो अनुगमनबाट ठिक छ उहाँलाई कर्जा दिँदा उपयुक्त हुन्छ भन्ने भइसकेपछि चाहिँ हामी यहाँबाट चाहिँ ब्याङ्कलाई चाहिँ हामीले चाहिँ सिफारिसको एउटा हाम्रो फर्मेट छ, त्यो फर्मेट चाहिँ उपलब्ध गराउँछौँ उहाँहरूलाई।
तरकारी च्याउ फलफूल खेतीसँगै मौरी पालन र पशुपालन व्यवसाय सञ्चालन गर्ने किसानलाई ब्याज अनुदानका लागि सिफारिस गरिएको छ। कार्यक्रम अन्तर्गत विराटनगर 7 स्थित ईश्वर साना किसान सहकारी संस्थामा आबद्ध 31 जना किसानले वित्तीय संघ संस्था मार्फत ऋण लिएर तरकारी खेती गर्दै आइरहेका छन्। प्रत्येक किसानले 5-7 लाखसम्म ऋण लिएर कृषि व्यवसाय सञ्चालन गर्दै आएको र प्रदेश सरकारको यो कार्यक्रमले किसानको जीवन स्तरमा सुधार ल्याउने संस्थाका अध्यक्ष बलबहादुर घिमिरेको भनाइ छ।
कृषकलाई चाहिँ अब म पनि यो उद्यम गरौँ भनेर यो कृषि पेसातिर आकर्षित गर्छ भन्ने लागेको छ र भइ पनि रहनु भएको छ। दिन प्रतिदिन यो तरकारी कृषकहरू चाहिँ बढिरहेको अवस्था छ।
कृषिको व्यवसायीकरण, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषि उपज मूल्यको अभिवृद्धिका लागि कार्यक्रमले जोड़ दिएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। जम्मू कश्मीर नजिकैको अग्लो पहाड़ी जोजिला पासमा हिम पहिरो जाँदा कम्तीमा 7 जनाको मृत्यु हुनुका साथै 5 जना घाइते भएका छन्। प्राकृतिक प्रकोपपछि धेरै सवारी साधनहरू भग्नावशेषमा पुरिएका र हालसम्म राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको अन्तर्राष्ट्रिय मीडियाहरूमा उल्लेख छ। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ। ग्रीसको समुद्री तटमा एउटा डुंगामा 6 दिनसम्म फँसेका 22 जना आप्रवासीको मृत्यु भएको छ। यात्राको क्रममा डुंगामा सवार यात्रुहरूले 6 दिनसम्म खाना र पानीको अभावमा समुद्री तटमा ज्यान गुमाएको तटरक्षकले बताएका छन्। हिजो राति तटरक्षकले एक महिला र एक नाबालिका सहित 26 जनालाई युरोपेली सीमा एजेन्सीको जहाजले उद्धार गरेको बताएको थियो। डुंगामा जीवित रहेका मानिसहरूले मृतकहरूको शव समुद्रमा फ्याँकिदिएको बताएका छन्। तटरक्षकले डुंगा गत मार्च 21 पूर्वी लिबियाको बन्दरगाह शहर टोब्रुकबाट ग्रीसको लागि प्रस्थान गरेको बताएका थिए, जुन युरोपेली संघमा शरण खोज्ने धेरै आप्रवासीहरूको प्रवेशद्वार भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पोखरा महानगरपालिकाले स्थानीय किसानहरूले उत्पादन गरेका विभिन्न 36 कृषि उपजहरूको न्यूनतम समर्थन मूल्य तोकेको छ। पोखरा महानगरपालिकाले आयात प्रतिस्थापन र कृषिमा आत्मनिर्भरताका लागि ठूलो लगानी सहित विभिन्न योजना समेत अघि सारेको छ। पोखरा अहिले सयपत्री फूल, खसी बोका, दूध, अण्डा र तरकारी उत्पादनमा सफल भएको र आयातलाई उल्लेख्य रूपमा घटाउन सफल भएको महानगरले जनाएको छ। महानगरले किसानलाई प्रोत्साहन गर्न 36 विभिन्न कृषि उपजहरूमा न्यूनतम समर्थन मूल्य तोकेकोले किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता भएको महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। किसानलाई आधुनिक प्रविधिसँग जोड्न ट्र्याक्टर वितरण गर्ने, उन्नत बिउमा अनुदान दिने र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने काम भइरहेको मेयर आचार्यले उल्लेख गर्नुभयो। नेपालबाट प्रत्येक वर्ष 3 करोड जोर जुत्ता विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ। नेपाली जुत्ता उद्योगसँग वार्षिक 16 करोड जोर जुत्ता उत्पादन क्षमता रहेको छ। नेपालबाट वार्षिक रूपमा 3 करोड जोर जुत्ता निर्यात हुँदै आएको र आन्तरिक उपभोगको 70% अंश नेपाली जुत्ताले ओगटेको जुत्ता उत्पादक संघले जनाएको छ। संघका महासचिव निर्मल भट्टराईले एक विज्ञप्ति जारी गरी नेपाल जुत्तामा आत्मनिर्भर हुँदै गएको उल्लेख गर्नुभएको छ। मुलुकको आर्थिक विकास, रोजगारी सृजना, निर्यात लगायत क्षेत्रमा जुत्ता उत्पादक संघले महत्वपूर्ण भूमिका खेलेको भट्टराईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। लामो समयदेखि बन्द रहेको हेटौडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन शुरू गरेको छ। गत भदौ 24 गतेदेखि बन्द रहेको हेटौडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन शुरू गरेको उद्योगका सूचना अधिकारी हरिराम आचार्यले जानकारी दिनुभयो। क्लिंकर उत्पादन गर्ने र प्याकिङको काम गरेसँगै उत्पादित सिमेन्ट बजारमा पठाउने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो। नियमित उत्पादन हुँदा दैनिक 7-800 क्विन्टल क्षमता भए पनि हाल 600 क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य अनुसार काम भइरहेको हेटौडा सिमेन्ट उद्योगले जनाएको छ। चैत 9 गतेदेखि पूर्वी नेपालका प्रमुख शहरहरूलाई लक्षित गरी सञ्चालित जंगोई पोखरा पर्यटन प्रवर्धन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आन्तरिक पर्यटन प्रवर्धनको मुख्य उद्देश्यका साथ विगत 25 वर्षदेखि वर्षेनी देशका प्रमुख शहरहरूमा जाउँदै पोखरा अभियान सञ्चालन गरिरहेको होटल संघ पोखराले यस पटक पूर्वी नेपालका वीरगंज, हेटौडा, विराटनगर र इलाममा पर्यटक प्रवर्धन कार्यक्रम सम्पन्न गरेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायसँग पर्यटकीय साझेदारी, छलफल, अन्तर्क्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिएको र आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेज समेत सार्वजनिक गरिएको संघले जनाएको छ। यस वर्ष चैत 29 गतेदेखि वैशाख 1 गतेसम्म फेवातालको किनार लेक साइडमा सञ्चालन हुने जानकारी गराउँदै पूर्वी नेपालका स्थानीयहरूलाई पोखरा आउनका लागि निम्तो समेत दिएको संघका सचिव पार्वता पाण्डेले जानकारी दिनुभयो। वीरगंज भन्सार कार्यालय हुँदै करिब 1.5 महिनाको अवधिमा 2136 एलपीजी ग्यासका बुलेटहरू नेपाल भित्रिएका छन्। पछिल्लो समय मध्य पूर्वका देशमा देखिएको संकटसँगै नेपाल सहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ। यसबीच वीरगंज नाका हुँदै फागुनमा मात्रै 1560 एलपी ग्यास का बुलेट नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ। गत माघमा 1403 एलपी ग्यास का बुलेट नेपाल भित्रिएका थिए। त्यस नाका हुँदै 20 अर्ब 85 करोड मूल्य पर्ने 20,28,20,932 किलो एलपी ग्यास आयात भएको छ।
अब खेल समाचार रमेश टमट्टाबाट।
दशौं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरूष भलिबल लीग वैशाखमा हुने भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर हलमा वैशाख 10 देखि 19 गतेसम्म हुने लीगमा पुरूषमा 8 र महिलामा 6 सहित 14 टोलीको सहभागिता रहने आयोजक नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो। प्रतियोगितामा विजेताले 10 लाख रूपियाँ पुरस्कार पाउनेछ। यस्तै उपविजेतालाई 5 लाख र तेस्रो हुने टोलीलाई 2,50,000 रूपियाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ। विधागततर्फ सर्वोत्कृष्ट खेलाड़ीलाई 60,000 र अन्य उत्कृष्टलाई जनही 30,000 रूपियाँ प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्न 1,15,00,000 रूपियाँ खर्च हुने पनि संघले जानकारी दिएको छ। कोहलपुर गोल्ड कपको चौथो संस्करण आगामी वैशाख 19 देखि 26 गतेसम्म हुने भएको छ। कोहलपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका संयोजक कर्ण बहादुर बस्नेतले 2083 साल वैशाखमा चौथो कोहलपुर गोल्ड कप सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार यस संस्करणमा ए डिभिजनका 3 वटा क्लब, विदेशी 2 वटा क्लब, मफसलका 2 वटा क्लब र एउटा आयोजक टीम सहित 8 टीमको सहभागिता रहने बताउनुभयो। प्रतियोगिताको विजेताले 8 लाख तथा उपविजेताले 4 लाख रूपियाँको नगद पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो। मिलन राई र सुनसरी रोकायाले बुढा नीलकण्ठ शिवपुरी खुला ट्रेल रेसको उपाधि जितेका छन्। शनिबार भएको 15 किलोमिटर दूरीको दौड़मा मिलन पुरूष तथा सुनसरी महिला तर्फ पहिलो भए। आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 3 ले आयोजना गरेको दौड़मा मिलनले 1 घण्टा 35 मिनट 46 सेकेण्डमा दौड़ पूरा गरे। महिलामा सुनसरीले निर्धारित दूरी 1 घण्टा 58 मिनटमा पूरा गरिन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति कोशी प्रदेश लगायत देशका पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 21.3 डिग्री सेल्सियस, न्यूनतम 12.9 डिग्री सेल्सियस, वर्षा 29.7 मिलिमिटर। काठमाडौँको अधिकतम 21.5 डिग्री सेल्सियस, न्यूनतम 11.9 डिग्री सेल्सियस, वर्षा 5.9 मिलिमिटर। पोखराको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। दिपालको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 14.4 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई चीनका प्रधानमन्त्री ली छ्याङको बधाई। द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ बनाउने चीनिया प्रधानमन्त्रीको प्रतिबद्धता। पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं कंग्रेस नेता रमेश लेखक पक्राउ, उहाँलाई तत्काल रिहा गर्न नेकपा एमालेको माग। पक्राउ प्रतिशोध नभई न्यायको शुरूआत भएको गृहमन्त्री सुधन गुरूङको भनाई। र जम्मू कश्मीरमा हिम पहिरोमा परि 7 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।